الحمد لله رب العالمين والصلاه والسلام على سيد المرسلين اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاه والسلام عليك يا رسول الله وعلى اليك واصحابك يا حبيب الله الصلاه والسلام عليك يا نبي الله وعلى اليك واصحابك يا نور الله مدی چند کے ناظرین، سلسلہ جس وقت آپ دیکھ رہے ہیں، ہماری نسلیں حضرت سیدتنا خاتون جنت بی بی فاطمہ رضی اللہ تعالی عنہا، تین رمضان مبارک آپ کا وصال پاک ہوا، اللہ تعالی کی ان پر کروڑوں رحمت ہو، ان کے صدقے ہماری مغفرت ہو، ان کا ذکر بھی کریں گے اوزار، جب ان کا ذکر ہوگا تو ان کے دونوں شہزادے حسن اور حسین رضی اللہ تعالی عنہما ان کا بھی ذکر ہوگا، اور جب ہمیں ہماری نسلوں کو سنوارنا ہے تو اس کے لیے جو ایک رول ماڈل فیملی بنتی ہے کہ جس کو دیکھ کر ہمیں اپنی زندگی کے انداز کو بہتر کرنا چاہیے، بدلنا چاہیے، درست کرنا چاہیے، تو وہ ایک انتہائی اہم ترین اور ماڈل فیملی بنے گی، خاندان بنے گا، وہ حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم کی شہزادی خاتون جنت بی بی فاطمہ رضی اللہ تعالیٰ عنہا کا گھر ہے، جہاں رسول کریم صلی اللہ تعالیٰ علیہ وسلم تشریف لے جایا کرتے تھے۔ بی بی فاطمہ رضی اللہ تعالیٰ عنہا یہ وہ عظیم خاتون ہیں، خاتون جنت ہیں کہ جن کی تربیت رسول کریم صلی اللہ تعالیٰ علیہ وسلم نے فرمائی ہے۔ حضرت سیدنا حذیفہ رضی اللہ تعالیٰ عنہ کی ایک بڑی پیاری حدیث ہے، میں وہ حدیث سنانے جا رہا ہوں، اور ساتھ ہی اس سے پہلے میں ایک درود پاک کی فضیلت سنا دوں کہ مولا علی کرم اللہ تعالیٰ وجہ الکریم فرماتے ہیں، ہر شخص کی دعا پردے میں ہوتی ہے، یہاں تک کہ سیدنا محمد صلی اللہ تعالی علیہ وسلم اور آل محمد پر درود نہ پڑے۔ صلو علی الحبیب صلی اللہ تعالی علیہ وآلہ وصحبہ وبارک وسلم، صلاۃ و سلام علیک یا سیدی یا رسول اللہ۔ حضرت سیدنا حذیفہ بن یمان رضی اللہ تعالی عنہ فرماتے ہیں کہ میں نے اپنی والدہ سے عرض کی کہ آپ مجھے اجازت عطا فرمائیں کہ میں نبی رحمت صلی اللہ تعالی علیہ وآلہ وسلم کی خدمت میں حاضر ہو کر آپ کے پیچھے یعنی آپ کی اقتداء میں نماز مغرب ادا کروں اور عرض کروں کہ آپ میرے اور آپ کی یعنی تمہارے لیے، امی کو کہا دعائے مغفرت فرمائیں۔ حضرت سیدنا حذیفہ رضی اللہ تعالیٰ عنہ فرماتے ہیں، میں نبی اکرم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کی خدمت بابرکت میں حاضر ہوا اور آپ کی اقتداء میں یعنی آپ کی امامت میں میں نے مغرب ادا کی۔ جب آپ عشاء کی ادائیگی سے بھی فارغ ہو گئے اور تشریف لے جانے لگے تو میں آپ صلی اللہ تعالیٰ علیہ وسلم کے پیچھے پیچھے چل پڑا۔ اللہ کے آخری نبی محمد عربی صلی اللہ تعالی علیہ وسلم نے میری آواز سنی تو فرمایا، کون؟ کیا حذیفہ؟ عرض کی، جی ہاں۔ ارشاد فرما، تمہاری کیا حاجت ہے؟ اللہ تعالیٰ تمہاری اور تمہاری ماں کی مغفرت فرمائے۔ انہوں نے دعا کا کہا تو آپ نے دعا کر دی۔ پھر فرمایا، ایک فرشتہ ہے جو اس رات سے پہلے کبھی زمین پر نہیں اترا، اس نے اپنے رب سے اجازت مانگی کہ مجھے سلام کرے۔ نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم فرما رہے ہیں کہ مجھے سلام کرے اور مجھے بشارت دے یعنی خوشخبری دے۔ کیا خوشخبری دے؟ یعنی فاطمہ جنتی عورتوں کی سردار ہیں اور حسن حسین یہ جنتی نوجوانوں کے سردار ہیں۔ اللہ تبارک و تعالیٰ کی ان پر کروڑ و رحمت ہو، ان کے صدقے ہماری مغفرت ہو۔ ایک دو اور روایت سنیے اور اپنے اہل بیت کی محبت کو مزید ہم تازہ کریں، اسے مزید جلا دیں کہ روایت میں آتا ہے کہ یعنی میری بیٹی کا نام فاطمہ اس لیے رکھا گیا کیونکہ اللہ تعالیٰ نے اس کو اور اس کے محبین یعنی محبت کرنے والوں کو دوزخ سے آزاد کیا. یہ کتنی بڑی بشارت ہے. قیامت تک ان محبین محبت کرنے والوں کے لیے جو بی بی فاطمہ خاتون جنت رضی اللہ تعالیٰ عنہا سے محبت کرتے ہیں, پیار کرتے ہیں. آپ کے بڑے پیارے پیارے نام ہیں طیبہ, طاہرہ, فاطمہ, زہرا, بتول, رادیہ, مردیہ, عابدہ, زاہدہ, محدثہ, مبارکہ, بڑے پیارے پیارے نام ہیں, خیر النساء, خاتون جنت, ام الحسنین, یہ آپ کے بڑے پیارے نام القاب ہیں جن سے آپ کو یاد کیا جاتا ہے. اور آج بھی دنیا میں کروڑا عاشقان رسول بی بی فاطمہ رضی اللہ تعالی عنہ سے محبت کرتے ہیں, پیار کرتے ہیں. بلکہ اپنے بچوں کی یعنی اسپیشلی جب اپنے بچیوں کی تربیت ہوتی ہے تو اس میں بی بی فاطمہ رضی اللہ تعالی عنہ کا ذکر بھی کرتے ہیں. اور یقیناً اگر اپنے بچیوں کی تربیت کرنی ہے تو اپنے بچیوں کی تربیت کے لیے بی بی فاطمہ رضی اللہ تعالی عنہا کا جو کردار ہے اس کو سامنے رکھنا بہت ضروری. انشاءاللہ اس پر میں کچھ عرض کروں گا اور پھر اس عنوان پر آپ کی کالز وغیرہ کو بھی انشاءاللہ اپنے سلسلے میں شامل کرنے کی نیت کی ہوئی ہے. حضرت سیدنا عبداللہ بن مسعود رضی اللہ تعالیٰ عنہ فرماتے ہیں رسول اکرم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم فرما بے شک فاطمہ نے پاک دامنی اختیار کی اور اللہ تعالیٰ نے اس کی اولاد کو دوزخ پر حرام فرما دیا. حضرت سیدہ انس بن مالک رضی اللہ تعالیٰ عنہ فرماتے ہیں میں نے اپنی والدہ سے حضرت فاطمہ رضی اللہ تعالیٰ عنہ کے متعلق پوچھا تو فرمایا یعنی سیدہ چودھویں رات کے چاند کی طرح حسین و جمیل تھی. یعنی آپ اتنا آپ کے ساتھ اللہ کا کرم تھا کہ جب آپ آتی نا یعنی جب آپ کو کوئی آتا دیکھتا تو امات المومنین کے یہاں سے بھی اس طرح کی روایت ملتی ہے تو سرکار مدینہ صلی اللہ تعالیٰ علیہ وسلم جیسا مکمل انداز تھا. آپ اپنے ابا جان رحمت عالمیان صلی اللہ تعالیٰ علیہ وسلم سے بے پناہ محبت و تعظیم کیا کرتی تھی. یہ جو مدنی چینل پر بیٹیاں سن رہی ہیں میں ان بیٹیوں سے بھی عرض کروں گا کہ ابو سے کیسے محبت کرنی ہے, ابو سے کیسے پیار کرنا ہے, ابو کا کیسے ادب کرنا ہے, وہ بی بی فاطمہ رضی اللہ تعالی عنہا سے ہمیں سیکھنا چاہیے. اور یقیناً اپنی بیٹیوں کے ساتھ کیسے شفقت و محبت کا انداز اختیار کرنا چاہیے وہ رسول کریم صلی اللہ تعالیٰ علیہ وسلم سے ہر والد کو سیکھنا چاہیے. دیکھیں نسلوں کی تربیت کے لیے ہمیں رسول کریم صلی اللہ تعالیٰ علیہ وسلم اور آپ کا جو خاندان مبارک ہے ازواج مطہرات جن سے آپ کی شادیاں ہوئیں, جن سے آپ کی اولادیں ہوئیں, آپ کی اولاد کی جو اولاد ہیں, آپ کے داماد ہیں, ان سب کے ساتھ رسول کریم صلی اللہ تعالیٰ علیہ وسلم کیا انداز تھا. مولا علی شیر خدا کرم اللہ تعالیٰ وجہ الکریم یہ رسول کریم صلی اللہ تعالیٰ علیہ وسلم کی صحبت بابرکت میں آپ نے پرورش پائی. کس قدر انہوں نے فیضان حاصل کیا ہوگا رسول اکرم صلی اللہ تعالیٰ علیہ وسلم کا. جو بنیادی بات ہے, جو بنیادی ایک مرکزیت بنتی ہے گفتگو کی, وہ رسول کریم صلی اللہ تعالیٰ علیہ وسلم کا کردار ہی بنتا ہے کہ انہوں نے اپنے کردار سے اپنے بچوں کی, اپنے خاندان کی, اپنے گھر بار کی ایسی تربیت فرمائی, ایسے انداز سے ان کا سارا معاملہ کیا کہ بے مثال گھرانہ نا. کیا بات رضا اس چمنستان کرم کی, کیا بات رضا اس چمنستان کرم کی, زہرا ہے کلی جس میں حسین اور حسن کو, زہرا ہے کلی جس میں حسین اور حسن پھول, زہرا ہے کلی جس میں حسین اور حسن پھول. سبحان اللہ, کتنا پیارا گھرانہ تھا, کتنی پیاری تربیت تھی. امام حسن مجتبی رضی اللہ تعالیٰ عنہ کا کردار, آپ کا انداز, آپ کی سخاوت یہ والدین کی تربیت کا، نانا جان رحمت عالمیان صلی اللہ تعالیٰ علیہ وسلم کی تربیت کا، یعنی کھاتے ہوئے بھی سرکار مدینہ صلی اللہ تعالیٰ علیہ وسلم اپنے نواسوں کی تربیت فرمایا کرتے تھے، کسی چیز کو لیتے وقت اٹھاتے وقت، بہت سارے معاملات میں رسول کریم صلی اللہ تعالیٰ علیہ وسلم اپنے پیارے پرے نواسوں کی تربیت فرمایا کرتے تھے۔ امی جان کی تربیت کا معاملہ الگ، امی جان خود ایک تربیت لے کر بڑا زبردست سیکھ کر آپ کی شادی ہوئی نا، تو اپنی اولاد کو سنوارنے کی کوشش کریں، ان کی تربیت کرنے کی کوشش کریں۔ والدین کے لیے اس میں بہت ہی زیادہ سیکھنے سمجھنے کے لیے میں عرض کر رہا ہوں۔ حضرت بی بی فاطمہ رضی اللہ تعالیٰ عنہ جن کا ذکر ہم کر رہے ہیں، جب یہ اپنے گھر جاتی ہیں، آپ نے پڑھا ہوگا، آپ نے سنا ہوگا کہ رسول کریم صلی اللہ تعالیٰ علیہ وسلم کی یہ شہزادی بی بی فاطمہ رضی اللہ تعالیٰ عنہ اپنے ہاتھوں سے چکی پیسا کرتی تھی، اپنے ہاتھوں سے کام کیا کرتی تھی، خود پانی بھرا کرتی تھی، گھر کے کام کاج کرنا، پھر عبادت میں کامل اور اکمل، دعائیں، عبادت، تلاوت، نماز، ریاضت، خاتون جنتیں، جنت کی عورتوں کی سردار ہیں، سوچیں کہ عبادت کا عالم کیا ہوگا۔ پھر شوہر حضرت مولا علی رضی اللہ تعالی عنہ کی جو حق ادا کرنا ہے، یہ عورت کے لیے کتنا ضرورت ہے، بیوی کا، بیوی کے حقوق، یعنی نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم نے بیوی کے لیے، بیوی کے جو بیان کیے کہ تمہیں جو شوہر کے حق ادا کرنے ہیں، کیا آپ نہیں سمجھتے کہ ان تمام تر ارشادات میں بی بی فاطمہ رضی اللہ تعالیٰ عنہ کس قدر مضبوط اور کامل طریقے پر عمل کرتی ہوں گی؟ تصور تو کریں آپ کہ رسول کریم صلی اللہ تعالیٰ علیہ وسلم نے جو شوہر کے حقوق بیان کیے ہیں، تو کیا وہ بی بی فاطمہ رضی اللہ تعالیٰ عنہ نے نہیں سنے ہوں گے، خاتون جنت رضی اللہ تعالیٰ عنہ نے نہیں سنے ہوں گے؟ کیا اس کے مطابق ان کی زندگی کا انداز نہیں ہوگا؟ اولاد کی تربیت کے تعلق سے کیا ان کا انداز نہیں ہوگا؟ جس طرح امام حسین رضی اللہ تعالیٰ عنہ میں تقوی، علم، پرہیزگاری، یہ ساری چیزیں پیدا ہوئی، جو ان کی زندگی کا انداز ہم نے پڑھا ہے، اب انشاءاللہ جب ان کا ذکر پاک آئے گا تو ان کی بھی سیرت کے کئی پہلو بیان کیے جائیں گے۔ لیکن یہاں پر یہ دیکھیے کہ رسول کریم صلی اللہ تعالیٰ علیہ وسلم کی یہ عظیم شہزادی بی بی فاطمہ خاتون جنت رضی اللہ تعالیٰ عنہا یہ گھر کے کام کرتی ہیں، اور جب تھک رہی ہیں اور نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم سے کسی کنیز کا مطلب بات ہو رہی ہے کہ کوئی خادمہ دے دی جائے جو بی بی فاطمہ رضی اللہ تعالیٰ عنہ کا ہاتھ بٹائے، تو آپ نے تسبیحات عطا فرمائے کہ بیٹی یہ پڑھ لیا کرو، جس کو تسبیح فاطمہ کہتے ہیں ہم۔ آج گھر کے کام کاج کے تعلق سے بہت عجیب و غریب ڈسکشنز ہو رہی ہوتی ہیں، اصل پرابلم یہ ہے کہ میڈیا نے کھانا خراب کیا ہوا ہمارا، ہم کہیں اور سے سن رہے ہیں، میں تھوڑا ٹاپک کی طرف بھی آ رہا ہوں، ہم کہیں اور سے سن رہے ہیں، ہم میڈیا سے سن رہے ہیں، ہم سوشل میڈیا سے سن رہے ہیں، ایک آزاد خیال جو نہ دین کی سمجھ ہے، نہ جس کو کسی نہ اسلام کی سمجھ ہے، نہ قرآن کی سمجھ ہے، نہ حدیث کی سمجھ ہے، نہ کبھی انہوں نے اس طرح کی باتیں پڑھی سنی، نہ کبھی ان کو کوئی اس طرح کا ماحول ملا، اب وہ مطلب کہ بات کر دے تو نفس کو بعض اوقات بھری لگ جاتی ہے۔ میری اسلامی بہنیں، یہ تو بی بی فاطمہ رضی اللہ تعالیٰ عنہ کی سیرت کو دیکھیں گی نا، یہ تو حضرت عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ کی سیرت کو دیکھیں گی نا، یہ حضرت سیدتنا خدیجہ الکبریٰ رضی اللہ تعالیٰ عنہ کی سیرت کو دیکھیں گی نا، انڈرسٹوڈ سی بات ہے نا، ایک انڈرسٹوڈ سی بات ہے، اور کس کی سیرت کو دیکھیں گی؟ ان کا گھر کا معاملہ کیا تھا، شوہر کے ساتھ معاملہ کیا تھا، والدین کے ساتھ معاملہ کیا تھا، ان کا بچوں کے ساتھ معاملہ کیا تھا، گھر کے کام کاج کے تعلق سے ان کی زندگی کا انداز کیا تھا، وہ یہ دیکھیں گی نا۔ ہم ان کے تو اسلامی بہنوں کے لیے ایک مسلمان عورتیں ہیں۔ آج بڑے سے بڑا آدمی بھی جو مطلب چلو اتنا دین کی طرف نہیں بھی ہوتا، پھر بھی جب اس سے بات کرے تو رسول کریم صلی اللہ تعالی وسلم کی سیرت کو اپنے لیے نمونہ عمل قرار دیتا ہے، نہیں یار رسول پاک کی سیرت پر عمل ہونا چاہیے، نہیں صحابہ کرام کی سیرت پر عمل ہونا چاہیے، یا صحابہ کرام خلفاء راشدین کی سیرت پر عمل ہونا چاہیے، اس طرح کی آپ نے اسے ڈسکس سنی ہوئی ہوں گی، اور وہ انہیں اپنا رول ماڈل مانتے ہیں۔ عمل نہ ہونا الگ بات ہوتی ہے کہ میں پریکٹیکلی عمل میں پریکٹیکل نہیں کر پا رہا، میں ان کی زندگی کے مطابق اپنی زندگی ڈال نہیں پا رہا، میں پریکٹسنگ مسلم نہیں بن پایا، یہ ایک الگ ٹاپک ہے۔ لیکن اس سیرت پاک کو سمجھنا اور اس کے مطابق عمل کرنا، یہ تو ہے نا۔ تو بی بی فاطمہ رضی اللہ تعالی عنہا نے جس طرح اپنی گھر گرستی کو سنبھالا تھا، اپنے گھر کے نظام کو سنبھالا تھا، پھر عبادتیں، ریاضتیں اور اپنے بچوں کی پرورش، اور ان کے دل میں نانا جان رحمت عالمیان صلی اللہ تعالی وسلم کی محبت ہے، اور خود نانا جان رحمت عالمیان صلی اللہ تعالی علیہ وسلم کی اپنے نواسوں کے ساتھ محبت ہے، یہ پورا کلچر. یعنی دیکھیں نواسوں سے محبت ہے، یہ ایک فطری، ایک نیچرلی ایک بات ہے. جب سرکار صلی اللہ تعالی وسلم خطبہ ارشاد فرما رہے ہیں اور جب یہ دونوں شہزادے آ رہے ہیں تو میرے آقا صلی اللہ تعالی وسلم خطبہ چھوڑ کر ان دونوں کو اپنے پاس لے لیتے ہیں. ایک محبت ہے، پیار ہے. ہمیں کتنی محبت ہونی چاہیے جن سے رسول کریم صلی اللہ تعالی علیہ وسلم نے محبت فرمائی. تو آج الحمدللہ ہم ان کی یاد بنا رہے ہیں، ان کا ذکر کر رہے ہیں. آج جو آپ کھانا کھائیں، کھانا پکائیں، آپ ان کے ایصال ثواب کریں. آج سحری کریں، ان کو ایصال ثواب کریں. اور دیگر اوراد و وظائف و قرآن وغیرہ پڑھیں، آپ ان کو ایصال ثواب کریں. خاتون جنت بی بی فاطمہ رضی اللہ تعالی عنہا کو کہ آج ان کا خاص ہے، ان کی یاد ہے اور انہی کی یاد میں تو ساری چیزیں سیکھ رہے ہیں. تو بات چلی اپنی اولاد کی تربیت اور نسلوں کو بچانے کی. آج آپ کی بیٹی آپ کے گھر میں ہے، میں والدین سے بات کر رہا ہوں. آج آپ کی بیٹی آپ کے گھر میں ہے، اس کی عمر ہوگی، ہو سکتا ہے 13, 14, 15 سال کی، ہو سکتا ہے آپ کی بیٹی کی عمر ہو، یا اگر اس سے چھوٹی ہے تو اس کی تربیت آپ نے کیسے کرنی ہے. اس کو اپنے ساتھ نمازیں پڑھانی ہے، اس کو اپنے ساتھ عبادت کرانی ہے، اس کو اپنے ساتھ قرآن پڑھانا ہے. اگر وہ کچھ روزے رکھنی ہے، روزے کی نیتوں کو، روزے کے معاملات کو سمجھ رہی ہے تو اس کو روزوں کی طرف لے کے جائیں. اگرچہ وہ اس پر روزے جبکہ فرض نہیں ہے، تو جب وہ بھوک پیاس لگے تو پھر اس کے شرعی تقاضے پورے کریں. لیکن جیسے سے بچی بڑی ہو رہی ہے، بیٹی کی بات کر رہا ہوں میں، خاص بیٹی کی بات کر رہا ہوں، اس کو حیا پردہ، حیا کی چادر، غیر مردوں سے بچنے کی تلقین، غیر مردوں سے بچنے کا ذہن، یہ کون دے گا؟ ماں باپ دیں گے، پریکٹیکلی دیں گے نا. سب سے پہلے تو ماں دے گی. ماں پروف کرے گی کہ بیٹی دیکھو میں اجنبی مردوں سے بات نہیں کرتی، میں اجنبی مردوں سے دور رہتی ہوں، میں اجنبی مردوں سے کس طرح پردہ کرتی ہوں. ماں اپنا پریکٹیکل بتائے گی. ماں مطلب سب سے بیسٹ اور سب سے فرسٹ ٹیچر ہے ماں، فیمیل ٹیچر جس کو ہم کہتے ہیں، وہ بتائے گی. پھر جیسے جیسے اس کی عمر بڑی ہوتی رہے گی، اس کو نماز، وضو، طہارت کے مسائل ماں سکھائے گی. ماں سیکھ لے، میں ماں سے بات کر رہا ہوں، جتنی بھی امیاں مجھے سن رہی ہیں میں ان سے کہہ رہا ہوں، پلیز سیکھ لیں. آپ کی بچیوں کو کون سکھائے گا؟ آپ سیکھیں. یہ علم دین ہے، جس میں کئی علم دین فرض ہیں. اللہ نے آپ کو اولاد دیے، اس اولاد کو کب کھانا کھلانا تھا، پانی پلانا تھا، دودھ پلانا تھا، کب نرم غذا دینی تھی، سب غذا دینی تھی، یہ سب سیکھا. مگر اسے دین کس کس عمر میں، دین کی کون کون سی بات دینی ہے؟ کیا امی نے یہ سیکھا؟ آپ پر لازم تھا آپ کی اولاد کی تربیت کے تعلق سے. یا تو میں صرف بیٹی کی بات کر رہا ہوں، بیٹے کی طرف نہیں آ رہا ہوں. پھر آہستہ آہستہ یہ بیٹی کو فیمیلیئر کریں، اس کو متعارف کریں کچن سے، اس کو کر کے کام کاج کرائیں. جو بیٹیاں سن رہی ہیں یہ بھی میری بات کو سنیں، سمجھیں. آپ کی کل شادی ہو جائے گی، شادی ہو کر جب آپ سسرال میں جائیں گی تو وہاں پر ہاتھ پر ہاتھ دھرے نہیں بیٹھنا جائے گا. جن بچیوں کو شادی کے بعد نہ کھانا پکانے آتا ہے، نہ روٹی پکانے آتی ہے، نہ گھر کے کام کاج آتے ہیں، میں آپ کو بتاؤں، عموماً وہ بیٹیاں شرمندہ ہوتی ہیں سسرال میں جا کر، شرمندہ ہوتی ہیں. ہمیں تو آتا ہی نہیں ہے، ہمیں تو روٹی پکانے آتی ہی نہیں ہے، ہمیں تو کھانا پکانے آتا ہی نہیں ہے. لیکن ہمارا ایک مشرقی کلچر ہے. میں کہتا ہوں مغربی کلچر میں بھی کچن کے اندر زیادہ تر عورتیں اپنا کام کر رہی ہوتی ہیں. وہ بھلے مطلب کہ وہ جس طرح کا بھی کھانا پکتا ہو یا مطلب کہ وہ ریڈی میڈ فوڈ ہو، لیکن ہم دنیا بھر میں ایک نیچر ہے، کلچر ہے کہ عورت کچن سے فیمیلیئر ہوتی ہے. ایون کہ اگر آپ نہیں پکاتی، اگر کوئی گھر کے کام کاج والی بھی ہوتی تو وہ بھی عورت ہی ہوتی ہے جو گھر کے کام کاج کر کے کچن کو سنبھالی بھی ہوتی ہے. میں نہیں کہتا کہ مرد پکاتے نہیں ہیں، باہر ہوٹلوں وغیرہ میں مرد بھی پکاتے ہیں. تو اپنی بیٹیوں کی تربیت کریں، ان کو پکانا، کھانا پینا، آداب. والد کی کہیں ذمہ داری شروع ہوتی ہے، والد کی ذمہ داری کہ جب اتنی بڑی جاتی ہے تو اس سے کچھ اس طرح کے کام لے والد، اور پھر اس کو آداب سکھائے کہ پانی کیسے دینا ہے، دسترخوان کیسے لگانا ہے، گھر کے بڑوں کے پاس لوگوں کیسے آنا ہے. بہت ساری باتیں والد کو سمجھانی پڑیں گی. میں نہیں کہتا سب کے سامنے سمجھائیں، جو اپنے بچوں کو سب کے سامنے سمجھاتے ہیں نا، نارملی وہ اپنے بچوں کو ضائع کرتے ہیں. اب اتنی بھی بزی تو آپ کی زندگی نہیں ہے نا کہ آپ ایک بیٹی کو 10 منٹ کے لیے الگ لے کر سمجھا نہ سکو. एक बेटे को अलग से 10 मिनट का समझा, जरूरी है कि 3 बेटों को एक ही साथ बिठा कर ही एक एक ही क्लास 2 के सामने लेनी है? ये नहीं, ये दुरुस्त भी नहीं है। अगर छोटे बेटे ने गलती की है तो उसको दोनों बेटों के सामने मत समझाइए, उसको अलग से समझाइए। कोई जनरल बात करनी है, तीनों बेटों के साथ बात करनी है, तमाम बेटियों के साथ बात करनी है, सब बेटे बेटियों के साथ बात करनी है, एक जनरल डिस्कशन है, तो वो चले आप बैठ कर कोई आधा पौना घंटा 15-20 मिनट अच्छे मोड में, अच्छे डिस्कशन में, लैटर मोड में अगर आपने कोई डिस्कशन कर ली, वो एक अलग टॉपिक है। लेकिन अगर आप पर्टिकुलर खास ऊपर एक बेटी को समझाना चाहते हैं, एक बेटे को समझाना चाहते हैं, तो ये अलग अलग ले जाएं, टाइम दें। यू आर फादर, यू आर मदर, आप माँ हैं, वालिद हैं, सबके सामने आप इसलाह करने बैठेंगे जाया हो जाएंगे, बच्चे सुनेंगे नहीं, इनकी इज्जत नफ्स मुतासिर हो जाएगी, ये समझने की सलाहियत ही खत्म हो जाएगी। अब यह क्या सुने, अबू ने तो सबके सामने जलील कर दिया, अम्मी ने तो सबके सामने जलील कर दिया। तो बेटियों की मैं बात कर रहा हूं कि बेटियों को किचन फ्रेंडली बनाएं, डस्टिंग सिखाएं, सफाई सिखाएं, पोचे कैसे लगाने हैं, झाड़ू कैसे लगाना है, बर्तन कैसे धोने हैं, चीजें कैसे, मतलब कि पकाने के ताल्लुक से बिलखसूस इनको दें। फिर इनमें बर्दाश्त की कुव्वत पैदा करें, इनमें हिम्मत पैदा करें, इनमें इबादत की सलाहियत पैदा करें, इबादत की तरफ लाएं कि आपकी बेटी जब शादी के बाद ससुराल में जाए तो उसको नमाज के लिए उठाना ना पड़े, बल्कि वो खुद जाकर अपने ससुराल वालों में नमाज की आदतें पैदा करें और उनको जाकर उठाए, तहज्जुद गुजार हो, नेक हो, परहेजगार हो, कुरान पढ़ने वाली हो, कुरान पढ़ने आता हो, इल्मे दीन सीखी हुई हो, समझी हुई हो। अब इसका मैं आपको फायदा बताता हूं, जब आप अपनी बच्ची को, अपनी बेटी को इन तमाम तो खसूसियात के साथ उसकी तरबियत करेंगे, अब जब वो ससुराल जाएगी तो वहां जाने के बाद अव्वल तो उसके शोहर पर, उसके दीगर घर वालों पर इंशाल्लाह एक अच्छा असर छोड़ेगी, क्योंकि वो बर्दाश्त वाली होगी, सबर वाली होगी, हिम्मत वाली होगी, और वो काम करके प्रूफ करेगी कि मैं एक अच्छी तरबियत लेकर अपने वालिदैन के घर से आई हूं। वो अखलाक वाली होगी, वो लड़ने झगड़ने वाली नहीं होगी। ये सब आपको कोशिश करनी पड़ेगी। अब थोड़े अरसे के अंदर मुमकिन है कि उसके यहाँ भी आप खुशखबरी सुनेंगे कि उसको भी अल्लाह ताला ने बेटा या बेटी दी है। ये तो नस्लों की एक, मतलब ये तो चल ही रहा ना सिस्टम, वो चलता रहेगा जब तक अल्लाह चाहेगा। अब जब उसके यहाँ औलाद होगी तो उसको अपनी तरबियत पता होगी कि मुझे मेरे वालिदैन ने कैसी तरबियत की थी, मेरे माँ बाप ने मुझे कब, किस उम्र में क्या क्या सिखाया था, क्या क्या बताया था। तो ये मेरी दरख्वास्त है, मैं भी कोशिश करता हूं आपसे इन टाइमिंग में आपके घर की, आपकी फैमिली की कोई डिस्कशंस करूं, और कोई ऐसा टॉपिक या ऐसा मौजू मिल भी जाता है। अगरचे मेरा टॉपिक और मौजू थोड़ा चेंज था, मेरे आका की शहजादी, हकीकी शहजादी बीबी फातिमा खातून जन्नत रज़ी अल्लाह तआला अन्हा, इनका जिक्र खैर मैंने करने की नीयत की, और इन्हीं के जरिए मैंने कोशिश की कि बेटियों के ताल्लुक से मैं जरूर अर्ज करूँ। और आप इस कदर दुआ में रगबत रखती थी, हम भी माशाल्लाह कोशिश करते हैं कि जुम्मा को गुरूब आफ्ताब से पहले आप दुआ में मशगूल हो जाती थी। आपकी कनीसी खादिमाती फिद्दा, इनसे आप कहा करती थी सूरज गुरूब हो गया सूरज, तो आप दुआ में मशगूल होती थी, वो कबूलियत दुआ का वक्त है। तो मेरी इस्लामी बहनों से, बेटियों से सबसे बदनी इल्तिजा है कि ये चीज सिखाएं, जब गुरूब आफ्ताब का वक्त हो रहा है तो बीबी फातिमा रज़ी अल्लाह तआला अन्हा की अदा को अदा करते हुए माँ अपनी बच्चियों को लेकर बैठे, 6 साल, 7 साल, 10 साल, 12 साल, 15 साल की जो भी बेटियां अल्लाह ने आपको दी हैं, बड़ी छोटी, इनको लेकर बैठे, माँ है ना अपने बेटों को लेकर बैठे, बेटों, माँ को चाहिए कि बेटों की तरबियत और बेटों की परवरिश कैसे करनी है। आपके छोटे छोटे बच्चे हैं, आप पढ़ें, किताबें पढ़ें, ये मेरे हाथ में किताब है शान खातून जन्नत रज़ी अल्लाह तआला अन्हा, ये किताब है, मैं तो अभी इसके 2-3 सफहात ही मैंने अभी आपको पढ़कर सुनाए। ये माशाल्लाह देखे किताब है, ये एक अच्छी खासी मख्तूतुल मदीना ने इसको शाया किया है, ये किताब ने, इस किताब के अंदर पढ़ें, इनकी सखावत पढ़ें, इनकी जिहानत पढ़ें, इनकी इबादत पढ़ें, इनकी रियाजत पढ़ें, इनकी तरबियत के अंदाज को पढ़ें, इनकी तरबियत का अंदाज क्या था। तो इंशाल्लाह हम अपनी नस्लों को बचा लेंगे। माँ को चाहिए कि अपने बेटों के साथ इस तरह उनकी परवरिश करे जैसे हसनैन करीमैन की परवरिश और इनकी तरबियत बीबी फातिमा रज़ी अल्लाह तआला अन्हा ने की, हज़रत मौला अली शेरे खुदा करम अल्लाह तआला वजहुल करीम ने की। ये बताता चलूँ, इसमें कोई दुनियावी तौर पर माल असबाब नहीं थे, वो मालो दौलत का कोई अंबार नहीं था, नहीं, बल्कि ये तो वो घर था जो कई कई दिनों तक फाके पर गुजारा करते थे, खाना भी नहीं होता था, इस आलम में ये घराना रहा करता था, अहले बैत का घराना है, सरदार है हम लोगों के, सरदार हम लोगों के आका हैं, सैयद व सादात हैं, हमारे सरों के ताज हैं, اور ان کا نام لے لے کر الحمدللہ ہم چل رہے ہیں. پیارے آقا صلی اللہ تعالیٰ علیہ وسلم نے اپنی اولاد اور اپنی نسلوں کے لیے جو چیزیں ارشاد فرمائی تھی اس کو سمجھیے کہ آپ کو اپنی اولاد کو تین چیزیں سکھانی ہیں. نمبر ایک نبی کی محبت, نمبر دو اہل بیت کی محبت, نمبر تین قرآن کریم کا درست پڑھنا. میری والدین سے سوال کر رہا ہوں, درخواست نہیں کر رہا کہ میں سوال کر رہا ہوں, آپ تمام والدین سے پلیز سمجھیے. میں نے تو آپ کو حدیث بتائی نا, یہ حدیث کا یہ ترتیب آگے پیچھے ہو سکتی ہے. تین چیزیں سکھانی ہیں آپ کو اپنی اولاد کو جو ہمارے نبی صلی اللہ تعالیٰ علیہ وسلم نے بتایا. اپنی اولاد کی اپنی نسلوں کے لیے یہ ضروری ہے. نبی کی محبت, نبی کی محبت, نبی کے اوصاف, نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم کے اوصاف, ان کے کمالات, ان کی خصوصیات, ان کا حسن و جمال, ان کی عادتیں, ان کا نیکی کی دعوت کا انداز, ان کی عبادت, ان کی جو اللہ تعالیٰ نے ان کی تعریف فرمائی, صحابہ کرام علیہ رضوان کے جو محبت رسول کے انداز تھے, وہ اپنی اولاد کو بتائیں کہ دیکھو بیٹا ہمارے آقا صلی اللہ علیہ وسلم کتنے عظیم اللہ کے رسول, اللہ کے نبی ہیں, اور ان سے محبت کرنے کے یہی انداز ہیں. یہ بتائیں, نبی کی محبت بتائیں. پھر بتائیں کہ بیٹا نبی کی یہ اولاد ہے, نبی کے گھر والے ہیں, اہل بیت, بیت گھر والے کہتے ہیں نا, بیت کہتے ہیں گھر کو, اہل بیت گھر والے, نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم کے جو اہل بیت ہیں ان کی محبتیں بتائیں, ان میں ازواج مطہرات کی محبت بھی بتائیں, ان میں دیگر اہل بیت کے جو افراد ہیں یہ جن کا میں ذکر کر رہا ہوں ان کی محبتیں بتائیں, اور رسول پاک صلی اللہ تعالیٰ علیہ وسلم جو ان کے بارے میں ارشادات عطا فرمائیں, جو فرمان ہیں اور قرآن کریم میں جو ان کے فضائل, ان کی خصوصیت بیان ہوئی ہیں وہ بتائیں. صحابہ کرام علیہم رضوان کس طرح اہل بیت سے محبت, ان سے, ان کے ساتھ عقیدت کا اظہار کیا کرتے تھے, یہ بتائیں تاکہ ہماری اولاد کے اندر یہ چیزیں پیدا. پھر انہیں قرآن کریم کیسے پڑھنا ہے, قرآن کریم کیسے سمجھنا ہے, یہ بتائیں. اے والدین, او پیرنٹس, پلیز کنسیڈر کریں. تمام دنیا بھر کے پیرنٹس سے میرا سوال ہے, ہمارے نبی پاک صلی اللہ تعالی علیہ وسلم نے جو ہمیں یہ تین باتیں ارشاد فرمائی کہ ہم نے اپنی اولاد کو ڈلیور کی. آج ہم کمپلین کرتے ہیں کہ آج ہماری نسلیں ہماری نہیں رہی, ہماری اولاد ہماری نہیں رہی, ہماری جنریشن ہماری نہیں رہی ہے, اس لیے ہم نے اپنے پروگرام کا ہماری نسلیں اور جنریشن رکھا ہے. آخر کیوں نہیں رہی ہے, کیا وجہ ہے؟ ہم نے ان کی تربیت کرنے میں جو کمزوری, جو کمی رکھی ہے, کبھی ہم نے اس کا جائزہ لیا؟ اس کا جائزہ لیں گے تو ہمیں پتا چلے گا کہ ہم نے کس قدر ہماری مسنگ رہی ہیں تربیت میں. اس کے لیے آپ کتابیں گھر میں رکھیں, ماشاءاللہ مدنی مذاکرے ہیں, مدنی چینل کے دیگر پروگرام ہیں, وہ دیکھیں اور اپنے بچوں کو بتائیں, نماز ان کو شروع سے پڑھائیں, قرآن ان کو شروع سے پڑھائیں. ہم تو اٹھاتے ڈھائی سال کا, تین سال کا ہوا, سیدھا اس کو اسکول میں ڈال دیا, اپنے پاس بچہ رائے کتنا. اب بھی دنیا کا ایک نظام یہ آ رہا ہے ایجوکیشن کا کہ 6 سے 7 سال تک کوئی اس تعلیمی ادارہ بچے کو نہیں لیتا, 6-7 سال تک صرف والدین اس کی تربیت کریں. جی ہاں, یہ میں آپ کو بتا رہا ہوں, مگر ہمارے اب یہ جب آئے گا تب آئے گا, تب دیکھتے ہیں کب آئے گا. مجھے تو سمجھ میں آیا یہ نظام, پرسنلی بات کر رہا ہوں کہ 6 سے 7 سال تک بچہ اپنے والدین, اپنی ماں کے پاس رہے, اور ماں کی تربیت کا نظام ہونا چاہیے. تو پورا سسٹم ہے نا, ایک پورا کام ہے, تو پورا کام ہے. جیسے میں نے کہا کہ بیٹی کی تربیت کر کے اس کو رخصت کریں تاکہ وہ اپنے بچوں کی تربیت کر سکے, تو پورا کام ہے یہ. اس کے اندر اخلاق, ہمت, صبر اور بہت ساری چیزیں ہونی چاہیے. خاندان, فیملیز کو کیسے لے کر چلنا چاہیے, والدین کے پاس ذمہ داری ہے نا, وی آر پیرنٹس, ہماری ذمہ داریاں ہیں, ہمیں اپنی ذمہ داری پوری کرنی ہے. ہم نے اپنی مصروفیت دیگر کر لی, ہم نے گھر اور اولاد کا تو معاملہ ہی ہمارا بڑا مینیمائز کر دیا, ہم نے کمانا ہے, کرنا ہے, کھانا پینا ہے, سو جانا ہے, خلاص. لیکن یہ جو نسلوں کو سنوارنے والا جو کام تھا, جو نسلوں کو بچانے والا جو کام تھا, جو ان کی تربیت پر جو دھیان دینا تھا, جو ٹائمنگ دینی تھی, جو وقت خرچ کرنا تھا, ہم ویری سوری ٹو سے, میں ہاتھ جوڑ کے معافی چاہتا ہوں, ہمارے یہاں بہت ساری جگہوں پر بھول ہے, بہت ساری جگہوں پر بھولے ہیں. آپ بہت زیادہ چلے یہ کہہ لیں میرا فرما بردار, میں بنیادی بات کروں, وہ اپنے رب کا فرما بردار ہے, وہ نمازی ہے, پرہیزگار ہے, نیک ہے, تقوی والا ہے. یہ باتیں بہت ضروری تھیں جو میں نے آپ کو عرض کرنے کی کوشش کی ہے. کچھ کالز لیتے ہیں.
आज का टॉपिक के हवाले से मैं ये कहना चाहूंगा कि औरत के लिए सबसे बेहतर ये है कि ना उसको कोई गैर महरम देखे और ना वो किसी गैर महरम को देखे। लेकिन आजकल तो एक जैसे ही कंपटीशन लगा हुआ है कि जो जितना ज्यादा दिखाएगा देखेगा तो वो उतना ही ज्यादा पॉपुलर होगा, जबकि औरत के लिए तो सबसे बेहतरीन जेवर जो है वो हया है। तो इस बारे में थोड़ा सा इशारत फरमाएं कि औरत को हया के हवाले से क्या असूल अपनाने चाहिए कि उनके बाद में रिश्तों में जिस तरह लोग कहते हैं कि रुकावट ना आए और मुल्ला नहीं बन गई है, इस तरह की बातें हमारे माशरे में जैसे कि हो रहा है, तो इस बारे में थोड़ी सी रहनुमाई फरमा दें।
ये अपना अजीब व गरीब मामला चल पड़ा है, मौलानी बन गई है वगैरह, चलती है सरह की चीज़ें होती है। अब नेक बन गई, परहेजगार बन गई, यानी बीवी फातिमा रज़ी अल्लाह तआला अन्हा को उसको जब फैजान मिलेगा तो फिर वो पाकीज़ा होगी, तायरा होगी, आबिदा होगी, वो मतलब के पर्दा करने वाली होगी। बीबी फातिमा रज़ी अल्लाह तआला अन्हा को तो ये भी गवारा पसंद ना था कि इनके विसाल के इंतकाल के बाद कोई इनकी मतलब के मैयत को भी कोई गैर महरम देखे। जी हाँ, ये इनका जज्बा था। और आज अगर कोई पर्दे की बात करे, अजनबी मर्दों से दूर रहने की बात करे, जनाब डिस्टेंसेस की बात करें, तो वो एक शोर उठ पड़ता है कि भाई ये क्या होगा, भाई तो नहीं है आपको तो पता, तो नहीं है पता, या आपको चलो किसी और दुनिया की बातें कर रहे हो, हम तो दीन और इस्लाम की बात कर रहे हैं ना भाई, दीन और इस्लाम ये बता रहा है। और कुरान पढ़ लें, कुरान को समझ लें, सूरह अहज़ाब की तिलावत कर लें, इसके अलावा दीगर आयात करीमा के अंदर जो पर्दे के मुतालिक इरशादात हुए, अजनबी मर्दों के साथ किस तरह रहना है, घर में देवर और जेठ हैं तो भाभी को किस तरह रहना है, ये सारी चीज़ें आपको पर्दे के बारे में सवाल जवाब किताबें इसमें पढ़ लें, इस पर सारी तफसीलात आपको मिल जाएंगी। शरई अहकाम हैं, औरत को किस तरह रहना है, इसके शरई अहकाम हैं। तो भी औरत है ना, तो औरत है जिन्स, एक अलग एक जेंडर है, उसके एक अपने मतलब तकाजे हैं। अल्लाह ताला ने उसको औरत बनाया तो औरत के आदात अतवार उसकी अपनी जिम्मेदारी है, एक को मर्द बनाया है तो मर्द की आदात अतवार एक जिम्मेदारियां हैं। तो ये सब अपनी अपनी जगह पर रहें और जो दीन पर चले, हया इख्तियार करें, बेपर्दगी से बचे, उसकी कदर करने की कोशिश करें, ना कि उसको उसका दिल तोड़ने की कोशिश की जाए। ऐसे तो नसीब वाली औरतें होती हैं जो अपने आप को इस तरह बापर्दा लेकर जीती हैं। तो अभी तो खैर लॉकडाउन है, बाजारें बंद पड़ी रही है, वरना ये औरतें कहाँ हाथ में आती हैं, ये तो अभी इनके मूड भी ऑफ होंगे कि रमजान की रातें कहीं जा नहीं रहे, होटलों में नहीं जा रहे और कहीं खाना खाने नहीं जा रहे, ना इफ्तार हो रही ना सेहरी हो रही, कुछ भी नहीं हो रहा, सब कैसे अजीब व गरीब हालत हुई होगी। अरे खुदा का शुक्र अदा करो, घर में बैठने नसीब हो गया और मर्द भी अल्लाह का शुक्र इन मायनों का अदा करें कि बहुत सारे पैसे बच रहे हैं। अलबत्ता जो मुसीबत और परेशानी है लॉकडाउन और कोरोना वायरस की वजह से, इससे नजात पाने की यकीनन आपको और हम सबको दुआ करनी चाहिए कि अल्लाह ताला खैर से इस बला से हमारी जान छोड़ा दे। ये बीमारी है, ये बीमारी है, और इस बीमारी से बचने के लिए हम सबको कोशिशें करनी है। जी
डॉक्टर नोमान फ्रॉम कराची। इमरान भाई, मेरा ये सवाल है कि हमारी यंग जनरेशन को हराम रिश्तों से बचाने के लिए माँ बाप जल्दी निकाह करा देते हैं, फिर बाद में सोच और इख्तलाफ होने की वजह से माँ बाप बच्चों को प्रेशराइज करते हैं रिश्ता तोड़ने के लिए, तो क्या इसका क्या ये सही है और इससे हमारे रिश्ता हमारी नस्लों पर क्या असर पड़ेगा इस तरह से?
देखिए, शादी तो जल्द करनी चाहिए, लेकिन ये जरूर है यानी जब शादी की उम्र हो जाए, बच्चा या बच्ची बालिग हो जाए, तो उसके बस की शादी की तरफ जाना चाहिए, लेकिन ये जरूरी है कि इसकी मैच्योरिटी को जरूर चेक कर लिया जाए, समझदारी को, कि शादी के बाद अगर लड़का है तो अपनी बीवी और ससुराल और फिर नान नफका खाना पीना जो ज़रूरत ज़िंदगी है उसकी, जो वो उसको पूरी कर सकेगा नहीं कर सकेगा, इसके ताल्लुक से लड़की के ताल्लुक से भी ये देख लिया जाए कि ये शादी के बाद शोहर और फिर ससुराल और ये सारे जो एक नया घर होगा, नई फैमिली होगी, उसको कैसे मैनेज करेगी, कवर कर सकेगी, तो उसका मैच्योरिटी और समझदारी का जो लेवल है उसको चेक करके, उसको समझ कर फिर वालिदैन को डिसीजन लेना चाहिए, ये ज़रूरी है। खातून जन्नत बीबी फातिमा रज़ी अल्लाह तआला अन्हा का जिक्र है, मुबारक हुआ। और इस तरह मैंने बेटियों के ताल्लुक से जो कुछ अर्ज़ किया है, कोई बात बुरी लगी हो तो माफ़ कर दीजिएगा, मैं अपनी जो भी बेटियां सुन रही हैं मैं इनसे भी अर्ज़ करता हूँ कि अपने अंदर ये जज्बा पैदा करें, बेटा अपने अंदर जज्बा पैदा करें, सुस्ती ना करें, पढ़ाई जो दीन की पढ़ाई है वो, या जो भी मतलब के एक जायज़ तरीके से अपनी तालीम और तरबियत का जो सिलसिला है उसका लिहाज रखें, और बेटा घर गृहस्थी पर ध्यान दें और वालिदैन को ऑनर दें, इनकी इज्जत के साथ आप फेमिलियर हों। एक वक्त तो आएगा ना कि माँ को भी तो एक उम्मीद होगी ना कि मैं भी मतलब मुझे भी पका हुआ मिलेगा, यानी कि आप बिफोर मैरिड यानी शादी से पहले पहले इस पोजीशन में आ जाएं कि गोया के जिस घर में आप रह रही हैं उस घर को गोया के आपने संभाल लिया है। ये मेरी दरख्वास्त है, उस घर के निज़ाम को, उस घर के कामकाज को, जो एक घर के कामकाज और एक बहुत ज़्यादा भी इतनी फेम मसरूफियत नहीं होती वो, फिर नमाजों का आप जायज़ा ले लें कि आप इबादत के लिए नमाज के लिए उठ रही हैं, इबादत कर रही हैं, कामकाज कर रही हैं, भाई बहनों के साथ आपका सलूक कैसा है। देखिए वो एक नेक्स्ट फैमिली होगी जहाँ शादी के बाद आपने जाना है, वहाँ भी कुछ फैमिली मेम्बर्स होंगे, एक नया खानदान होगा। यहाँ चले चाचा का खानदान था, फूफी का खानदान था, खाला का खानदान था, इन्हीं में आपने बचपन से आप बड़ी हुई हैं, लेकिन अब शादी के बाद एक नया खानदान होगा वहाँ, फिर आपके जो शौहर साहब होंगे ना उनके चचा का, उनकी फूफी का, उनकी खाला का, उनकी मुमानी का खानदान होगा। पर्दों की तमाम रियायतों के साथ, तमाम शरई अहकामात के साथ भी आपको एक खानदानी निज़ाम के साथ जीना तो है ना। जब आप अपने इसी घर के अंदर जहां से आप पली बड़ी हैं यहां पर वो सारी मिसिंग है, वो उसको सारा लूज करके बैठी हैं, तो बेटा वहां जाकर फिर आप कैसे अपनी जिंदगी को सरवाइव कर सकेंगी, कैसे चल सकेंगी। जब यहां घर में बेटा आप अपने माँ बाप से लड़े उलझ रही हैं तो घर वहां जाकर तो फिर तो आप और उलझेंगी, यहां अपने भाई बहनों से आप लड़ रही हैं तो बेटा वहां जाकर तो आपका और मामला गड़बड़ हो जाएगा। अच्छा यहां जिनसे घर के अंदर लड़ या उलझ रही हैं ये तो कंप्रोमाइज कर लेंगे, बैठ जाएंगे, एक दो दिन नाराज हो जाएंगे, शादी के बाद तो बेटा बहुत प्रॉब्लम हो जाएगी। अब आप कहेंगे कि हम क्या करें, बेटा बर्दाश्त पैदा करें, सब्र पैदा करें, घर के कामकाज में ध्यान दें, नरमी अपने मिजाज में पैदा करें। और इसमें सच्ची बात मैं आपको बताऊं कि बेटी के वालिदैन का ये जो मैंने अब कर्ज किया है ना, बस यूं समझे कि बेटी के वालिदैन का बहुत बड़ा काम है। ये 10 11 12 13 साल की उम्र में जैसे होती रहे ना, इसको तकवा नेकी परहेजगारी हया के साथ साथ इसको घर के कामों में और दीगर इसको जो दीनी और दुनियावी इसकी जो तरबियत होती है उसके मामले में इसकी दें, लेकिन बस शरीयत के अहकाम को ज़रूर सामने रखें कि किसी भी तरह ये, क्योंकि ये बहुत नाजुक होती हैं बेटियाँ, इनका ज़रूर हिफाजत करें। और साथ ही साथ अब इससे टच दे दें, इनको मेहरबानी करके सोशल मीडिया से दूर रखिएगा, अपनी बच्चियों को सोशल मीडिया से दूर रखिए, अपनी बच्चियों को सोशल मीडिया से दूर रखिए। मैं बच्चियों का तस्करा कर रहा हूँ क्योंकि आज मेरे आका की शहजादी बीबी फातिमा खातून जन्नत रज़ियल्लाहु ताला अन्हा की हम याद मना रहे हैं, इसलिए मेरी खास फोकस आज की डिस्कशंस के अंदर सिर्फ बेटियाँ हैं। अच्छा बेटियों से प्यार करें, बेटियों को मोहब्बत दें, बेटियाँ रहमत होती हैं, बेटियाँ बड़ी प्यारी होती हैं। रसूल करीम सल्लल्लाहु ताला अलैहि वसल्लम कई सफ़र से आते तो अपनी बेटी के घर तशरीफ़ ले जाया करते थे, बड़ी शफ़क़त और बड़ी मोहब्बत आप देते थे अपनी बेटियों को, स्पेशली जो बीबी फातिमा खातून जन्नत रज़ियल्लाहु ताला अन्हा हैं, इनको भी आपने बहुत, चार बेटियाँ थी मेरे आका सल्लल्लाहु ताला अलैहि वाली वसल्लम की, ज़्यादा शोहरत खातून जन्नत बीबी फातिमा रज़ियल्लाहु ताला अन्हा को है, इनकी औलाद को ज़्यादा शोहरत है हसन और हुसैन को, और ज़ाहिर बात है इनके शोहर तो शहनशाह विलायत हैं, सरकार सल्लल्लाहु ताला अलैहि वसल्लम भी इनसे बेपनाह मोहब्बत करते थे। मैं इल्म का शेर हूँ, अली उनका दरवाज़ा है, यानी कि सरकार सल्लल्लाहु ताला अलैहि वसल्लम तमाम नबियों के सरदार, मौला अली रज़ियल्लाहु ताला अन्हा औलिया कराम के सरदार, बीबी फातिमा रज़ियल्लाहु ताला अन्हा जन्नत की औरतों के सरदार, हसनैन करीम हैं दोनों शहजादे जन्नती नौजवानों के सरदार, ये सरदारों का घराना, सरदारों का ख़ानदान, और अल्लाह का करम है कि हमें इनसे मोहब्बत है। अल्लाह का कितना करम है, हमें इनसे मोहब्बत है, हमें इनसे उल्फत है, हमें इनसे प्यार है। बच्चों की तरबियत ये मेन चीज़ है, सबसे मेन चीज़ है, तालीम इतनी ज़्यादा ज़रूरी नहीं है जितनी तरबियत ज़रूरी है, ये मैं आपको अर्ज करता चलूँ। और तरबियत करेंगे वालिदैन, और वालिदैन तब तक तरबियत नहीं कर सकेंगे जब तक वो अपने बच्चों को टाइम नहीं देंगे, वक्त नहीं देंगे, ये बेचारे तरबियत नहीं कर सकेंगे। अच्छा टाइम देंगे, वक्त देंगे, यही नहीं पता कि तरबियत करनी क्या है, तो फिर पढ़ना पड़ेगा, मुताला करना पड़ेगा। अल्लाह ताला आपको और मुझे अमल करने की तौफीक अता फरमाए। आमीन बिजाहिंद नबी जी लमी।